صرف میرا پیغام ہے اپنے تمام تبارزہ کے نام تمام محبین کے نام اور ہر اس فرد کے نام جس کو قرآن فہمی کا ذوق ہے، جو قرآن سمجھنا چاہتا ہے، اس سے گزارش ہے کہ وہ اگر ہو سکے تو روز میرا یہ پروگرام سنیں، سماعت کریں، ہفتہ میں 5 دن یہ سبق ہوتا ہے، ہفتہ، اتوار، عید، منگل اور بدھ، اس کو سنیں گی، اپنے بچوں کو، بچیوں کو، اور جو دوست احباب ہیں ان کو بھی یہ سبق سننے کی تلقین کریں، کیونکہ یہ پروگرام نیٹ پر بھی آ رہا ہے، اور اگر وہ تھوڑی سی ہمت کر لیں اس پروگرام کو آگے شیئر بھی کریں، کیونکہ قرآن کا نور پھیل رہا ہے، اس نور کے پھیلنے میں آپ کا بھی حصہ ہوگا، اور اگر آپ کی وجہ سے کسی نے سن کر کوئی نفع اٹھایا، قرآن کی کوئی ایک بات بھی سمجھ آ گئی، تو آپ کے لیے بھی اور میرے لیے بھی انشاءاللہ یہ بخشش کا ذریعہ بن جائے گا۔ اولا یا صلی و سلم دائما آبادا على حبيبك خير الخلق كلهم۔ بحث چل رہی تھی اياک نعبد، یا اللہ ہمیں توفیق عطا فرما کہ صرف اور صرف تیری ہی عبادت کریں، تجھے ہی پوجیں، تیری ہی پرستش کریں۔ یہ دعا ہے، دعا۔ یہاں ہم نے کل عرض کیا تھا عبادت کا معنی کیا ہے، عبادت کا معنی بیان کیا تھا، یہ عرض کیا تھا کہ اللہ تعالیٰ جب کسی کو توفیق دیتا ہے مکہ مکرمہ حاضری کی، غار حرا کی زیارت کے لیے بھی جاتا ہے اور مقدس مقامات کی حاضری بھی کرتا ہے، جب غار شریف پر چڑھنے کے لیے ارادہ کرتا ہے تو اس کی نگاہ ایک بورڈ پر پڑتی ہے، وہ بورڈ کئی زبانوں کے اندر لکھا ہوا ہے، اردو زبان میں جو لکھا ہے اس کا مفہوم یہ، خبردار یہاں سے برکت حاصل کرنا حرام ہے۔ یہ جو سوچ ہے نا کہ یہ جو مقامات ہیں، یہ جو اللہ کے پیارے ہیں، ان سے برکت حاصل کرنا یہ تو بڑا گناہ ہے، یہ شرک ہے، یہ ان کی عبادت ہے، یہ نجدی سوچ بالکل غلط سوچ ہے۔ قرآن و سنت میں اس کا کوئی سراغ نہیں ملتا، بلکہ قرآن و سنت میں اس کے برعکس ملتا ہے کہ ہر وہ چیز جس کا تعلق پیار والا، عقیدت والا، عبادت والا تعلق اللہ کے ساتھ ہو جائے، وہاں سے برکتیں بھی ملتی ہیں اور رحمتیں بھی ملتی ہیں۔ پھر دیکھیے، ایک فطرت ہے کہ جس بندے کو کسی سے نفع ملے، کسی سے فائدہ ملے، تو بندے کے دل میں خود بخود اس کے لیے احترام کا، عقیدت کا جذبہ پیدا ہوتا ہے. کیوں؟ اس سے کچھ ملا ہے نا، اس سے ملا ہے، اب اس کا احترام بھی کرتا ہے، اس سے عقیدت بھی کرتا ہے. اب اللہ والوں کی طرف جو چیزیں منسوب ہیں، انہوں نے کیا کیا فائدہ دیا ہے، آج میں اس پر کچھ گفتگو کروں گا. جو حضرات قرآن شریف پڑھتے رہتے ہیں، ان کو پتا ہے کہ جناب سیدنا موسیٰ کلیم اللہ علیہ الصلات والسلام کے زمانہ میں بنی اسرائیل کا ایک آدمی قتل ہو گیا. کچھ یوں اشارات ملتے ہیں، دو چچازاد بھائی تھے، ایک امیر دوسرا غریب، اور اس امیر کا کوئی اور والی وارث تھا بھی نہیں. تو غریب چچازاد جو ہے اس نے سوچا، اگر یہ مر جائے اس کا سارا مال تو مجھے ملے گا. اس نے اسے راتوں رات قتل کیا، اٹھایا، ایک اور بستی کے درمیان جا کر ناس چھوڑ کے واپس آ گیا. صبح شور بھی مچا دیا، وہ کدھر گیا، میرا کزن کدھر گیا، ادھر گیا، ادھر سے ملا. وہ کہے نہیں، تم نے مارا ہے، تم میرے کزن کا بدلہ دو. وہ کہے ہمیں تو پتا ہی نہیں، ہم نے تو نہیں مارا. جب جھگڑا بڑھ گیا، دونوں فریق جناب موسیٰ علیہ السلام کی بارگاہ میں آئے، یا نبی اللہ، اس کا فیصلہ تو فرما دیجیے. حضرت موسیٰ کلیم اللہ علیہ الصلوۃ والسلام نے اللہ کی بارگاہ میں عرض کی، رب العالمین یہ کیس آیا ہے، کیا فیصلہ کروں؟ اچھا، ڈیٹیل تو اس وقت بیان کریں گے جب ان آیات کی تفسیر آئے گی، پہلے پارے کے اندر، پہلا پارا اور دوسرا پاؤ، اس کے اندر تفسیر آئے گی، اس وقت ہم بیان کریں گے. اللہ کریم نے ارشاد فرمایا، ایسے کرو، ان کو کہو ایک گائے ذبح کریں، گائے ذبح کر کے اس کے جسم کا ایک حصہ اس مقتول کی باڈی سے ٹچ کریں، ماریں اس کو، بس ادھر ماریں گے فیصلہ ہو جائے گا. انہوں نے پہلے ہیلو حجت تو کی، گائے کیسی ہے، اس کا رنگ کیا ہے، اس کی عمر کیا ہے، اور فرمایا کر دو جو اللہ نے کہا ہے. آخر وہ ایک گائے مل گئی. وہ گائے تھی کس کی؟ ابن جریر میں حضرت عبداللہ بن عباس رضی اللہ عنہ سے بسند صحیح مروی ہے کہ وہ گائے اللہ کے ایک ولی کی گائے تھی. خیر، انہوں نے گائے کو ذبح کیا، پھر اس کی دم یا اس کی زبان کو کاٹ کے مقتول کی باڈی کے ساتھ مارا. جب مارا تو مقتول زندہ ہو گیا. زندہ ہو کے اس نے بتایا کہ میرا قاتل بھلا ہے. اب اس نے بتا دیا تو اللہ تعالی اس بات کو بیان کرتے ہوئے فرماتا ہے، فَقُلْ نَضْرِبُوهُ بِبَعْضِهَا، ہم نے کہا تھا اس مقتول کو گائے کا کچھ حصہ مارو. مارا تو زندہ ہو گیا. اللہ فرماتا ہے، سن لو، کذالک یحیی اللہ الموتا، اسی طرح اللہ مردوں کو زندہ فرمائے گا. जिस तरह आज मैंने इस मुर्दे को जिंदा किया है, कल कयामत के दिन भी इसी तरह मैं मुर्दों को जिंदा करूंगा। वह युरीकुम आयाते ही, अल्लाह तुम्हें अपनी निशानियां दिखलाता है, लअल्लकुम ताकिलून, ताकि तुम अकल करो, ताकि तुम समझो। पहला पारा है सूरह बकरा है, आयत नंबर 73 है। अब जरा तवज्जो फरमाइए, एक गाय को जब मर्द सालेह से निस्बत हो गए, एक गाय को, तो उसके अज्जा में अल्लाह रब्बुल आलमीन ने इतनी बरकत रख दी थी कि मकतूल के जिस्म से लग गई तो मकतूल जिंदा हो गया। इसी तरह औलिया अल्लाह के साथ किसी भी गुनाहगार को निस्बत हो जाए तो अल्लाह ताला उस निस्बत की वजह से मुर्दा दिल को भी जिंदा फरमा देता है। अब दूसरी आयत भी सुन लीजिए। कल कितनी आयतें बयान हुई थी इस मकसद के लिए? चार। अब चलते हैं असहाबे काफ का जिक्र करके। असहाबे काफ का जब लोगों को पता चला, ये तो वही लोग हैं जो आज से 300 साल के करीब पहले गुम हो गए थे, तो लोग उनके पीछे पीछे चले। वो गार में गए, ये असहाबे काफ गार में पहुंचे, अल्लाह ताला ने उनको मौत दे दी। वो जब मर गए वहीं दफन भी हुए। जब दफन हो गए तो उन असहाबे काफ का एहतराम, उनसे अकीदत लोगों के दिलों में बहुत ज्यादा बढ़ गई। हुकूमत थी काफिरों की, उन्होंने और मुसलमानों ने मिलकर सोचा कि यार ये तो बड़े अजमत वाले लोग थे, हमें इनका एहतराम करना है। काफिर ने और उसके साथियों ने कहा, हम ना इनकी कब्र पर एक शानदार बिल्डिंग बनाते हैं, लेकिन मुसलमान जो थे उन्होंने कहा, नहीं, हम इनकी कब्रों के पास मस्जिद बनाएंगे, क्योंकि ये हमारे दीन पर थे। हम मस्जिद बनाएंगे, यहां नमाज पढ़ेंगे, और इनके कुर्ब की बरकत से हम अपने दिलों को सुकून देंगे। अल्लाह इस बात को बयान करता है, وَقَالَ الَّذِينَ غَلَبُوا عَلَىٰ أَمْرِهِمْ, कहा उन लोगों ने जो अपने काम पर गालिब रहे। कौन गालिब रहे थे? मुसलमान। उन्होंने फैसला किया, لَنَتَّخِذَنَّ عَلَيْهِمْ مَسْجِدًا, हम इन पर मस्जिद बनाएंगे। क्यों मस्जिद बनाएंगे? ताकि यहां से हम तबर्रुक हासिल करें, बरकत हासिल करें। अगर उन मकामात से जिनको अल्लाह वालों से निस्बत होती है बरकत नहीं मिलती, तो कुरान ये क्यों कह रहा है, वकाल الذين غلبوا على امرهم لنتخذن عليهم مسجدا। मैंने जो तफसीर बयान की है यही तफसीर हक है और सच है। एक देवबंदी मुफस्सिर जिनका हवाला मैंने कल भी लिखाया था, मौलाना इदरीस कांदली, उन्होंने अपनी तफसीर मारिफुल कुरान में लिखा है, यह भी कल अर्ज किया था, इस नाम की दो तफसीरें लिखी गई हैं, एक मुफ्ती शफी साहब ने लिखी है, एक मौलाना इदरीस कांदली ने लिखी है। अब ये कांदली साहब वाली तफसीर से पढ़ रहा हूं, वो लिखते हैं कि बिल आखिर जो लोग अपनी बात में गालिब रहे, यानी बेदरूस और उसके अहबाब, तो उन्होंने ये कहा کہ ہم تو ان کے پاس ایک مسجد بنائیں گے، یعنی ایک عبادت خانہ بنائیں گے تاکہ لوگوں کو معلوم ہو جائے کہ یہ لوگ خدا وحدہ لا شریک کے عبادت گزار بندے تھے، معبود نہ تھے، موحد تھے، مشرک نہ تھے، اور ان کی عبادت کے مناسب بھی یہی ہے کہ یادگار میں مسجد یعنی عبادت خانہ بنا دیا جائے، قبروں کو سجدہ گاہ بنانا ناجائز اور حرام ہے، اور قبروں کے قریب مسجد بنانا جائز ہے۔ کہ کچھ لوگوں کو سمجھ نہیں آئی تو انہوں نے گڑبڑ کر دیا مسئلہ۔ تو کاندھلوی صاحب اسی میں فرق کر رہے ہیں، ایک ہے قبر کو مسجد بنانا، ایک ہے قبر کے قریب مسجد بنانا۔ تو مفتی صاحب لکھ رہے ہیں کہ قبروں کو سجدہ گاہ بنانا ناجائز اور حرام ہے، اور قبروں کے قریب مسجد بنانا جائز ہے۔ معاذ اللہ، مسجد بنانے سے یہ غرض نہ تھی کہ لوگ ان کی قبروں کی طرف منہ کر کے نماز پڑھا کریں، بلکہ غرض یہ تھی کہ صالحین کے قرب و جوار میں ایک عبادت خانہ بنا دیا جائے تاکہ لوگ ان کی طرح عبادت کیا کریں، وہاں نمازیں پڑھا کریں اور ان کے قرب سے برکت حاصل کریں، اور جس طرح اہل کہف باس و نشور اور قیامت کے قائل تھے، اسی طرح لوگوں کو چاہیے کہ مسجد میں حاضر ہو کر اللہ کی عبادت کریں اور آخرت کی تیاری کریں۔ اہل کہف کے ظاہر ہونے پر مومنین غالب ہوئے جو حشر و نشر اور قیامت کے قائل تھے، اس لیے ان کی رائے یہ ہوئی کہ ان کی یاد میں مسجد بنا دی جائے جو آخرت کا بازار ہے۔ عبادت گزار بندوں کی یادگار میں ان کے قریب مسجد بنا دینا مناسب ہے جس میں دن رات اللہ تعالی کی عبادت ہوتی رہے۔ جھگڑا تھا نا، قیامت آنی ہے کہ نہیں آنی، مر کے اٹھنا ہے کہ نہیں اٹھنا، تو اللہ نے اصحاب کہف کے ذریعے ان لوگوں کی مدد کی جو قیامت کے قائل تھے، جن کا اللہ پر ایمان تھا۔ تو یہ غالب ہوئے تو انہوں نے کہا ہم یہاں پر مسجد بنائیں گے۔ یہ مولانا ادریس کاندھلوی کی تفسیر معارف القرآن ہے، جلد 4 ہے، صفحہ 405۔ یہ تھے اچھا علماء دیوبند میں دو گروپ ہیں، ایک گروپ ہے علامہ اشرف علی تھانوی وغیرہ کا، جن میں یہ مولانا ادریس کاندھلوی، مولانا مفتی شفیع اور یہ خیر المدارس والے، اور دوسرا گروپ ہے مولانا غلام اللہ خان کا۔ یہ پہلا حوالہ میں نے دیا ہے اس گروپ کا، اب دوسرے گروپ کا بھی حوالہ سن لیجئے۔ مولوی غلام اللہ خان صاحب لکھتے ہیں، مگر مسلمانوں نے جو اپنے مشن میں غالب ہوئے تھے، کہا ہم تو غار پر مسجد بنا کر اس میں اللہ کی عبادت کریں گے، اصحاب کہف سے اور ان کی جگہ سے تبرک حاصل کریں گے۔ میرے بیٹوں سن لو، یہ مسئلہ اتنا کوئی اختلافی نہیں جتنا نجدی علماء نے بنایا ہے۔ دیوبند کے دونوں گروپ اہل سنت و جماعت اس بات کے قائل ہیں کہ اللہ والوں سے ان کی جگہوں سے برکت حاصل ہوتی ہے، اور اس ذریعہ سے ان کے آثار و نشانات کی یادگار قائم کریں گے۔ پھر آگے غلام اللہ خان صاحب نے کئی معتبر تفسیروں کے حوالے سے عربی کی عبارات لکھی ہیں، یصلی فیہ المسلمون ویتبرکون بہم، مظہری، جلد 6 صفحہ 23، یصلی فیہ المسلمون ویتبرکون بمکانہم، مدارک، لنتخذن علیہم مسجدا نعبد اللہ فیہ ونستبقی آثار اصحاب الکہف بسبب ذلک المسجد، تفسیر کبیر، جلد 1 صفحہ 710۔ یہ ساری باتیں لکھی ہیں مولوی غلام اللہ خان صاحب نے، جواہر القرآن، جلد 2 सफा 656। अच्छा, मौलाना गुलाम उल्लाह खान साहब की मजकूरा तफसीर के मुताला से रोजे रोशन की तरह वाजे हो गया कि अल्लाह वालों के मजारात से बरकत हासिल करना और उनके पड़ोस में मस्जिद बनाना बिल्कुल जायज है। मैंने ये तफसील इसलिए बयान की है कि आगे नजदी फिक्र के दलाइल वो भी आपके सामने रखने हैं। पाकिस्तान में नजदी फिक्र के बहुत बड़े प्रमोटर थे मौदूदी साहब। मौदूदी साहब ने बिल्कुल इसके उल्ट तफसीर कर दी। दो बातें आपने जेहन में रखनी है, एक ये कि मस्जिद बनाने वाले मुसलमान थे। कौन लोग थे? मुसलमान, जिस तरह के मैंने बाहवाला जिक्र किया है। दूसरा, उनकी गरज यह थी हम मस्जिद बनाकर इनकी वजह से बरकत हासिल करेंगे। ये दो चीजें जेहन में रखी। अब मौदूदी साहब की बात है अगरचे लंबी, लेकिन पूरे नजदी दलायल उन्होंने इसमें दर्ज कर दिए। मौदूदी साहब कहते हैं, मुसलमानों में से बाज लोगों ने कुरान मजीद की इस आयत का बिल्कुल उल्टा मफहूम लिया है। वो इसे दलील ठहराकर मकाबिर सुलहा पर इमारतें और मस्जिदें बनाने को जायज करार देते हैं, हालांकि यहां कुरान उनकी इस गुमराही की तरफ इशारा कर रहा है। अल्लाह याज़ो बिल्लाह। पहली गलती मौदूदी साहब ने यह की, कोई मुसलमान मुफस्सिर कब्र के ऊपर मस्जिद बनाना जायज नहीं समझता। मुसलमान मुफस्सिरीन क्या कहते हैं? कब्र के करीब, कब्र के करीब मस्जिद बनाना। मौदूदी साहब ने क्या था करार दे दिया कि वो मस्जिद को कब्र पर बनाना जायज ना। मुसलमान ये नहीं कहते, वो कहते हैं कुरान इसी की गुमराही की तरफ इशारा करता है। फिर आगे लिखते हैं, जो निशानी इन जालिमों को बास बादल मौत और इमकान आखिरत का यकीन दिलाने के लिए दिखाई गई थी, इसे उन्होंने इर्तिकाब शिर्क के लिए एक खुदादाद मौका समझा और ख्याल किया कि चलो कुछ और वली पूजा पाठ के लिए हाथ आ गए। फिर आखिर इस आयत से कुबूर सालेहीन पर मस्जिदें बनाने के लिए कैसे इस्तेदलाल किया जा सकता है, जबकि नबी सल्लल्लाहु अलैहि वसल्लम के इरशादात इसकी नहीं में मौजूद हैं। देखिए कितना मुगालता देने की कोशिश की जा रही है। कोई मुसलमान कब्र पर मस्जिद बनाने की हिमायत नहीं करता। कब्र पर मस्जिद का मतलब क्या है? ये है ना कब्र, तो इसी के ऊपर मस्जिद बना दी जाए। कोई नहीं ये कहता कि मुंह नमाजी का कब्र की तरफ हो, ये कोई नहीं करता। आगे चार अहादीस नकल करते हैं, चार या चार। लान अल्लाह ज़ाइरात अल-क़ुबूर वल मुत्तक़िदीन अलैहा अल-मसाजिद वस-सुरूज। अल्लाह ने लानत फरमाई है कब्रों की ज़ियारत करने वाली औरतों पर और कब्रों पर मस्जिदें बनाने और चराग रोशन करने वालों पर। एक हदीस। दूसरी, अलाव इन मन कान कबल तुम कानो यत्तखिदून कुबूर अंबियाएहिम मसाजिद फइन्नी अनहाकुम अन ज़ालिक। खबरदार रहो, तुमसे पहले लोग अंबिया की कब्रों को इबादतगाह बना देते थे, मैं तुम्हें इस हरकत से मना करता हूं। तीसरी हदीस, लान अल्लाह ताला अल यहूद वन नसारा इत्तखदू कुबूर अंबियाएहिम मसाजिद। अल्लाह ने लानत फरमाई यहूद और नसारा पर, उन्होंने अपने अंबिया की कब्रों को इबादत गाह बना लिया। चौथी, इन्ना उलाइका इज़ा काना फीहिम अर्रजुल सालिह फमाता बनू अला कब्रिहि मस्जिदा वसव्वरू फीहि तिल्का सुवर उलाइका शिरारुल खल्क यौमल क़ियामा। इन लोगों का हाल यह था कि अगर उनमें कोई मर्द सालिह होता तो उसके मरने के बाद उसकी कब्र पर मस्जिदें बनाते, उसकी तस्वीरें तैयार करते हैं। ये क्यामत के रोज बदतरीन मखलूकात हैं। چار حدیثیں نقل کرنے کے بعد اب مودودی صاحب تبصرہ کیا کرتے ہیں کہ نبی اکرم صلی اللہ علیہ وسلم کی ان تصریحات کی موجودگی میں کون خدا ترس آدمی یہ جرت کر سکتا ہے کہ قرآن مجید میں عیسائی پادریوں اور رومی حکمرانوں کے جس گمراہانہ فعل کا حکایتاً ذکر کیا گیا ہے اس کو ٹھیک وہی فعل لانے کے کرنے کے لیے دلیل و حجت ٹھہرائے. انہوں نے یہ بات لکھی ہے تفہیم القرآن جلد 3 صفحہ 18. مودودی صاحب نے یہاں شدید ٹھوکر کھائی ہے. کیا؟ نمبر 1، جن لوگوں نے مسجد بنانے کی رائے ظاہر کی تھی مودودی نے انہیں گمراہ اور شرک کا مرتکب قرار دیا. حالانکہ سوچنے کی بات یہ ہے مسجدیں مشرک تو نہیں بناتے نا، مسجدیں تو لا الہ الا اللہ محمد الرسول اللہ کہنے والے بناتے ہیں. اچھا پھر باقی مفسرین کو دیکھیں، جلیل و قدر مفسرین کو، تو وہ تصریح کرتے ہیں کہ یہ لوگ مسلمان تھے. مودودی صاحب کسی بنا پر کہتے ہیں کہ وہ لوگ مشرک تھے. اب دیکھیے مدارک میں ہے من المسلمین و ملتهم، یہ مسلمانوں میں سے تھے جنہوں نے کہا، مسلمان تھے اور ان کے بادشاہ نے کہا. یہ ہے تفسیر مدارک جلد 3 صفحہ 119. تفسیر کبیر کے اندر ہے امام راضی رحمت اللہ ہے، آپ ارشاد فرماتے ہیں. اچھا بڑی مزیدار تفسیر ہے تفسیر کبیر، بڑی انہوں نے بحثیں کی ہیں، بعض لوگوں نے تو اس پر پھبتی بھی کسی ہے کہ کل شے ان فی الکبیر الا التفسیر، کبیر میں ہر شے ہے تفسیر نہیں ہے. نہیں، تفسیر میں بھی اس کا پایا بہت اونچا ہے. امام راضی کہتے ہیں ان بعضهم قال الاولى ان يسد باب الكهف، بعض نے کہا کہ یہ جو غار کا دروازہ ہے نا اس کو ہم بند کر دیتے ہیں. لِأَلَّا يَدْخُلَ عَلَيْهِمْ أَحَدٌ، تاکہ کوئی بندہ اندر نہ جا سکے. وَلَا يَقِفَ عَلَىٰ أَحْوَالِهِمْ إِنسَانٌ، اور کوئی انسان بھی ان کے احوال پر واقفیت حاصل نہ کر سکے. اِنَّ الْكُفَّارَ قَالُوا، کافروں نے کہا، اِنَّهُمْ كَانُوا عَلَىٰ دِينِنَا، کہ وہ تو ہمارے دین پر تھے. فنتخذ عليهم بنيانا، ہم وہاں بنیان بنائیں گے، بلڈنگ بنائیں گے، عمارت بنائیں گے. والمسلمون قالوا، مسلمانوں نے کہا، کانوا على ديننا، وہ ہمارے دین پر تھے. فنتخذ عليهم مسجدا، تو ہم ان کے قریب مسجد بنائیں گے. اب دونوں باتیں مفسرین نے بیان کی، پہلے بھی بیان ہو چکا ہے. یہ کہنے والے کون لوگ تھے کہ ہم مسجد بنائیں گے؟ مسلمان. اور یہ مسجد کس لیے بنائیں گے؟ کہ ہم ان کے قرب سے برکت حاصل کریں گے. امام راضی یہ بات نقل کرنے کے بعد آگے ارشاد فرماتے ہیں وہاد القول یدل علی ان اولئک الاقوام کانوا عارفین باللہ معترفین بالعبادۃ والصلاۃ، یہ بات اس بات کی دلیل ہے کہ یہ لوگ عارف باللہ تھے اور اللہ تعالی کی عبادت اور نماز کے قائم تھے. تفسیر جلالین، یہ مدارس میں پڑھائی جاتی ہے، وہاں صراحتاً لکھا ہے وہم المؤمنون، یہ لوگ مومن تھے. اسی کا حاشیہ ہے الفتوحات الالہیہ، قال ابن عباس، عبداللہ بن عباس فرماتے ہیں فقال المسلمون، مسلمانوں نے کہا نبنی علیہم مسجدا، کہ ہم اس پر مسجد بنائیں گے. یصلی فیہ الناس، تاکہ لوگ وہاں نماز پڑھیں. لأنہم علی دیننا، اس لیے کہ وہ ہمارے دین پر تھے. اب آپ نے مفسرین کرام کی تصریحات سنی، بالخصوص صحابی رسول حضرت عبداللہ بن عباس رضی اللہ عنہما کی تصریح بھی سنی، جس سے بات واضح ہو گئی کہ یہ بنانے والے مسجد مسلمان تھے، شرک کے مرتکب اور گمراہ نہیں تھے۔ اب ہم آخر میں مودودی صاحب ہی کے ایک سابق ساتھی جو جماعت اسلامی کے بنانے والوں میں تھے جاوید احمد غامدی صاحب کے استاد، علمی پایا ان کا مودودی صاحب سے کم نہیں تھا، علامہ امین احسن اصلاحی، انہوں نے بھی قرآن پاک کی تفسیر لکھی ہے جس کا نام ہے تدبر قرآن۔ اس کے اندر لکھتے ہیں قرآن مجید نے ان لوگوں کی یادگار کو مسجد سے تعبیر کر کے یہ حقیقت واضح کی ہے کہ یہ موحد اور خدا پرست لوگ تھے، اس وجہ سے انہوں نے خدا کی عبادت کا گھر بنایا۔ تدبر قرآن جلد 4 صفحہ 575۔ پھر ایک بات کی طرف اور بھی توجہ فرمائیے، مودودی صاحب نے لکھا ہے کہ قرآن ان لوگوں کی گمراہی کی طرف اشارہ کر رہا ہے، یہ بھی بالکل غلط ہے اور قرآن فہمی سے ناآشنائی کا ثبوت ہے۔ مودودی صاحب نے یہ بات لکھی کہ قرآن ان کی گمراہی کی طرف اشارہ کر رہا ہے، یہ بات لکھنا اس بات کی دلیل ہے کہ مودودی صاحب کو کچھ اور آتا ہو تو آتا ہو، قرآن نہیں آتا تھا، چلو باقی کا قرآن آتا ہوگا لیکن اس طرح کے مقامات ان کی سمجھ سے بہت دور تھے۔ مودودی صاحب تو ہو گئے ہیں فوت، ان کے جو متبعین ہیں، ان کے جو پیروکار ہیں، جماعت اسلامی کے عہدیداران ہیں، ان کے ورکر ہیں، ان سے گزارش ہے کہ برائے مہربانی قرآن کھول کر ہمیں اس لفظ کا پتہ بتائیں جس سے ان کی گمراہی کا اشارہ ملتا ہو۔ سارا قرآن کھول لیں گے یہ لفظ آپ کو کہیں نہیں ملے گا، تو توبہ کر لیجئے۔ بس میں نے پہلے عرض کیا تھا غلطی ہر ایک سے ہوتی ہے، اللہ سے غلطی نہیں ہوتی، اللہ کے فضل سے رسول اللہ صلی اللہ علیہ وسلم سے غلطی نہیں ہوتی، باقی ہر ایک سے غلطی ہو سکتی ہے۔ ہم اہل سنت کو، صحابہ کرام کو بھی معصوم نہیں مانتے، اہل بیت کو بھی معصوم نہیں مانتے، ہم ان کو محفوظ مانتے ہیں۔ تو مودودی صاحب سے غلطی ہو گئی تو مان لو بھی غلطی ہو گئی، جھگڑا بڑھانے کا کیا فائدہ۔ مودودی صاحب لکھتے ہیں، اچھا مودودی صاحب نے جو چار حدیثیں نقل کی ہیں یہ چاروں حدیثیں حق ہیں، سچ ہیں۔ الحمدللہ ہم اہل سنت ان چاروں حدیثوں پر عمل کرتے ہیں، کسی بھی قبر کو سجدہ گاہ بنانا حرام اور موجب لعنت ہے، یہ ہمارا اہل سنت کا ایمان اور عقیدہ ہے۔ لیکن نجدی صاحبان ہمیں یہ تو بتا دیجیے، قبر کے قریب مسجد بنانا کیسے گناہ ہو گیا؟ یہ کیسے گناہ ہے کہ قبر کے قریب جو ہے مسجد نہیں بنا سکتے آپ؟ یہ کہاں سے ثابت ہوا؟ قبر پر مسجد بنانا اور چیز ہے، قبر کے قریب مسجد بنانا اور چیز ہے۔ ایک اور دیوبندی عالم مفتی شفیع صاحب، انہوں نے بھی تفسیر لکھی ہے معارف القرآن، انہوں نے اس آیت کی تفسیر میں لکھا مسئلہ، اس واقعہ سے اتنا معلوم ہوا کہ اولیاء صلحاء کی قبور کے پاس نماز کے لیے مسجد بنا دینا کوئی گناہ نہیں، اور جس حدیث میں قبور انبیاء کو مسجد بنانے والوں پر لعنت کے الفاظ آئے ہیں اس سے مراد خود قبور کو سجدہ گاہ بنا دینا ہے، جو بالاتفاق شرک اور حرام ہے۔ कि नजदी फिक्र पता नहीं मैं हरमे नबी के अंदर मौजूद था। वहां असर के बाद कुछ मौली साहिबान दरस देते हैं ना, एक अरबी में दरस दे रहा था कि एक मस्जिद है उसके पास कब्रें हैं तो अब क्या करें, तो पता क्या जवाब दिया, तौबा तौबा मस्जिद के पास कब्रें होना तो हराम है, कब्र को उखेड़ दो वहां से, मुर्दे का जिस्म निकालो वहां से किसी और जगह डाल दो। ये वहां बयान हो रहा था हरमे नबी के अंदर। पता नहीं कहां से ये दीन सीख के आए हैं। एक बुजुर्ग गुजरे हैं, नक्शबंदी बुजुर्ग हैं जिनको सारे मानते हैं, उनका नाम है हजरत काजी सनाउल्ला पानीपति रहमतुल्लाह अलैह। बहुत बड़े आलिम थे और बहुत बड़े वलिए कामिल भी थे। ये बैत थे हजरत मिर्जा मजहर जाने जाना रहमतुल्लाह अलैह के। कई मरतबा ऐसे होता कि हजरत मिर्जा मजहर जाने जाना रहमतुल्लाह अलैह शहीद, वो यकदम अपनी जगह से खड़े हो जाते। लोग पूछते हैं कि आप क्यों खड़े हो गए, तो फरमाते हैं कि मेरा काजी आ रहा है। मुरीद पूछते जी आपको कैसे पता चल गया, फरमाते मैंने देखा कि फरिश्ते लाइनें बनाकर खड़े हो गए तो मैं समझ गया मेरा काजी आ रहा है। सारे देवबंदी उलमा भी और हम भी उन्हें कहते हैं बहती वक्त, अपने जमाने का इमाम बहती। आप अपनी तफसीर मजहरी में इरशाद फरमाते हैं हाजिहिल आयतु तदुल्लु अला जवाज बिनाइल मस्जिद लियुसल्ला फीहि इंद मकाबिर औलियाइल्लाह कस्दन लित्तबर्रुक बिहिम। ये आयत मुबारका इस बात की दलील है कि औलिया अल्लाह के मजारात के करीब उनसे बरकत का कस्द करते हुए नमाज के लिए मस्जिद बनाना जायज है। तफसीर मजहरी से पढ़ रहा हूं, जिल 6 से पढ़ रहा हूं, सफा 23 से पढ़ रहा हूं। अच्छा, इसके बाद हजरत काजी साहब रहमतुल्लाह अलैह, काजी सनाउल्लाह साहब पानीपति रहमतुल्लाह अलैह, ये चारों हदीसें जो मौदूदी साहब ने पेश की है ना, यही चारों हदीसें नकल करने के बाद फरमाते हैं वला दलालत लहा अला किराहत बिनाइल मस्जिद लिकुर्ब मिनहा व माना इत्तखजु कुबूर अंबियाइहिम मसाजिद अन्नहुम लयस्जुदून इलल कुबूर कमा हुवा सरीह फी हदीस अबी मरसद अलगनवी काल काल रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम वला तजलिसु अलल कुबूर वला तुसल्लु इलैहा। ये अहादीस इस बात पर कतन दलालत नहीं करती कि मजारात के करीब मस्जिद की तामीर मना है, और हदीस मुबारक जिसमें है कि अल्लाह ताला ने उन यहूदियों और ईसाइयों पर लानत फरमाई है जिन्होंने अंबिया अलैहिमुस्सलातु वस्सलाम की कब्रों को मसाजिद बना लिया, इस हदीस का माना यह है कि उन्होंने कब्रों को सजदा गाह बना लिया, कि वह कब्रों को सजदा करते थे। और आगे काजी साहब फरमाते हैं इसी माना की तसरी हजरत मरसद अल गनवी की वो हदीस है जिसे इमाम मुस्लिम ने रिवायत किया कि नबी मुकर्रम सल्लल्लाहु अलैहि वसल्लम ने इरशाद फरमाया ना तो कब्रों पर बैठो और ना ही इनकी तरफ मुंह करके नमाज पढ़ो। तफसीर मजहरी जिल 6 सफा 23। अब मैं आपको एक सादा सी बात बताता हूं, ये नजदी फिक्र क्या हुई कि मस्जिद अगर कब्र के पास है तो वहां नमाज पढ़ना गुनाह है हराम है। यारो मस्जिद नबी शरीफ कहां है, मदीना मुनव्वरा में, तो मस्जिद नबी शरीफ को शर्फ क्यों मिला है सरकार की वजह से, तो रौजा अनवर कहां है, कहां है रौजा अनवर, जाओ आज भी मदीना मुनव्वरा अल्लाह ले जाए वहां अपनी आंखों से देख लेना, ये है रौजा अनवर। आगे मस्जिद, पीछे मस्जिद, दाएं मस्जिद, बाएं मस्जिद, और एक तरफ चारों तरफ मस्जिद है, दरमियान में रौजा अनवर है। यानी बिल्कुल दरमियान में नहीं, एक साइड में रौज़ा अनवर है, सामने काबा शरीफ की दीवार है, दाएं तरफ रियाजुल जन्ना शरीफ है, बाएं तरफ कदमैन शरीफ है, और पिछली साइड पर थोड़े से फासले से असाबे सूफा का चबूतरा है। अरे जालिमों, ये क्यों कहते हो कब्र के पास मस्जिद बनी हो तो मस्जिद में नमाज हराम है, गुनाह नहीं? जहां अल्लाह वाले की कब्र होगी उसके करीब में, उसके पड़ोस के अंदर अगर मस्जिद बना दी जाए तो अल्लाह की रहमतें भी हासिल होती हैं, अल्लाह की बरकतें भी हासिल होती हैं। इमाम मुल्ला अली कारी बहुत बड़े इमाम गुजरे हैं, मक्का शरीफ के मुज्तहिद थे। उन्होंने एक और बात लिखी है, वो फरमाते हैं, ये कहने वालों कि कब्र के पास मस्जिद हो तो वहां नमाज पढ़ना हराम है, गुनाह है, ये बताओ मस्जिद हराम में नमाज पढ़ना गुनाह है कि सवाब है? सवाब है, कितना सवाब है? एक नमाज वहां पढ़ो तो यहां की एक लाख से वहां की नमाज का सवाब बेहतर है। मैं अब इस बहस में नहीं पढ़ता कि मस्जिद नबी शरीफ में एक नमाज पढ़ो तो कितनी नमाज का सवाब। चलो जो बोली लोग बोलते हैं वही बोल लेते हैं, एक पढ़ो तो 50,000 नमाज का सवाब। ऐसे मेरे नजदीक तो एक नमाज पढ़ो तो 10,00,000 नमाज का सवाब मिलता है, लेकिन चलो 50,000 नमाज का सवाब। मस्जिद नबी में नबी करीम अलैहिस्सलातु वस्सलाम का रौज़ा अनवर बिल्कुल वही है, उसके पड़ोस में ही लोग नमाज पढ़ते हैं, और मस्जिद हराम में भी तो एक कब्र है ना, वो किसकी कब्र है? हजरत इस्माईल अलैहिस्सलातु वस्सलाम हतीम के अंदर कब्र है इस्माईल अलैहिस्सलाम की। तो इमाम मुल्ला अली कारी फरमाते हैं अगर करीब कब्र की वजह से नमाजी की नमाज गड़बड़ होती तो हतीम काबा के अंदर मस्जिद हराम के अंदर नमाज पढ़ने का इतना सवाब कैसे होता? पता चला मसलक अहले सुन्नत व जमात ही हक है, अल्लाह वालों की वजह से, उनकी कुरब वाली जगह की वजह से अल्लाह बरकतें भी अता करता है, रहमतें भी अता करता है। बात इस उनवान पर जरा लंबी हो गई लेकिन जरूरी था, पता नहीं दोबारा ये मौका मिलता है कि नहीं मिलता ये चीजें बयान करने का, इसलिए बयान करता हूं। हो सकता है किसी का ईमान पुख्ता हो जाए तो हमारी बख्शिश का सामान बन जाए। एक और वाकया कुरान शरीफ से सुन लीजिए, एक नबी थे बनी इसराइल के, उनका नाम बताया जाता है हजरत शमूईल अलैहिस्सलाम। ये मूसा अलैहिस्सलाम के जमाना के बाद की बात है, वो वक्त बनी इसराइल की बर्बादी का वक्त था, काफिर आते हमला करते लूट मार करके चले जाते, बंदे मार के चले जाते। एक दिन उन्होंने आपस में मीटिंग की, मीटिंग करके कहने लगे हम पर तबाही इसलिए आ रही है, हम किसी एक की कमान में नहीं है, हमारा कोई बादशाह नहीं है, तो चलो ना अपने नबी की बारगाह में जाके अर्ज करें तो एक हमारा बादशाह बना दें जिसकी कमान में हम इकट्ठे रहें और दुश्मन का मुकाबला करें। यहां से एक बात यह भी याद रहे मेरे सुन्नी भाइयों, जब तक तुम सब एक कमान के नीचे इकट्ठे नहीं होते तुम्हें इसी तरह जूते पड़ते रहेंगे। नाम लेना नबी करीम अलैहिस्सलातु वस्सलाम का और नबी करीम अलैहिस्सलाम की तालीमात के बरखिलाफ 35 लीडरों का होना, ये निजामे मुस्तफा नहीं है। मैं तो कई बार अर्ज कर चुका हूं यार, सारे उलमा को, मशाइख को, मदारिस के मोहतमिम हजरात को जो समझदार वकला हैं, डॉक्टर हैं, सुन्नी हैं, हर शोबे के अंदर ताजिर हैं, उन सबको इकट्ठा करो। इकट्ठा करने के बाद उनको कहो, खूब सोच लो, समझ लो। एक ऐसा आदमी जिसको दीनी उलूम पर भी उबूर हो, दुनियावी उलूम से भी वाकिफ हो, और हो समझदार, हो ठंडे मिजाज का आदमी, सोच के समझ के उस आदमी को अपना अमीर बनाओ। अमीर बना के बाकी सारे उसके हाथ पर बैठ कर लो। हम तो तैयार हैं बैठ करने के, क्योंकि जब तक एक अमीर नहीं बनेगा, तबाही बर्बादी हमारा मुकद्दर है। एक अमीर बना लो, अल्लाह ताला फतह अता फरमाएगा। अच्छा, वो सारे बनी इसराइल के कबाइल जो हैं हजरत शमूएल अलैहिस्सलाम के पास आए, आके अर्ज करने लगे, जनाब मेहरबानी करें, हमारा कोई बादशाह बना दे। फरमाया, तुम्हारा बादशाह तो बना दूं, लेकिन अगर तुमने लड़ने से इनकार कर दिया वक्त पर, फिर नहीं जी, बड़ी मार पड़ चुकी है, आप मेहरबानी कर दीजिए, अल्लाह से कहें कि वो हमारा एक बादशाह बना दे। तो अल्लाह के नबी हजरत शमूएल अलैहिस्सलातु वस्सलाम ने इरशाद फरमाया, इन्नल्लाह कद बअथ लकुम तालूत मलिका, अल्लाह ने तालूत को तुम्हारा बादशाह बना दिया है। इन्नल्लाह कद बअथ लकुम तालूत मलिका, पता चला बेशक का माना ऐलान नहीं होता, बनाना होता है। अल्लाह ने तालूत को तुम्हारा बादशाह बना दिया है। तालूत की न बिरादरी थी, न उसके पास पैसा था। उन्होंने कहा, कमाल है जनाब, न इसके पास पैसा, न इसकी बिरादरी। आपको चाहिए था कि हम जो बड़ी बिरादरियों वाले हैं, बड़े बड़े सरदार हैं, हम में से किसी को आप बादशाह बनाते? फरमाया, नहीं, अल्लाह ताला जो मर्तबा देता है ना, वो इन चीजों की वजह से नहीं। ज़ादहु बस्तन फिल इल्म वल जिस्म, इसके अंदर दो क्वालिटियां ऐसी हैं जो तुम्हारे अंदर नहीं। एक तो इसको हुकूमत चलाने का इल्म भी है, इसको पता है हुकूमत कैसे चलाई जाती है, और जिसको पता ना हो हुकूमत कैसे चलानी है, वो अगर हुक्मरान बन जाए तो बेड़े गर्क होता है ना। फरमाया, इसके पास एक क्वालिटी है, इसके पास ज्यादा हूं बस पतन फिल इल्म, और दूसरी क्वालिटी क्या है, वल जिस्म, इसके जिस्म के अंदर पावर भी बड़ी है, बड़ा ताकतवर है, लड़ना पड़ जाए तो इसको पता है कि मैंने लड़ाना कैसा है और खुद लड़ना कैसे है। उन्होंने कहा, जी ठीक है, आप कहते हैं हम मान जाते हैं, लेकिन हमें कोई निशानी चाहिए कि वाकई अल्लाह ने इसे हमारा बादशाह बनाया है। अच्छा, उनके पास पुराने जमाने में एक ताबूत था, ताबूत संदूक बक्स, उसकी बरकतों की वजह से उनको अल्लाह फतह देता था। लगता यूं है कि उनके अंदर भी ना नजदी सोच पैदा हो गए, ऐसा की फायदा है। उन्होंने उस संदूक की बेअदबी शुरू कर दी। अब जो काफिर आए, उन्होंने उस बाबरकत संदूक को पकड़ा और छीन कर ले गए। बस उस बरकतों वाले संदूक का छिन जाना था कि इनसे भी बरकतें गायब हो गई। अब जब लड़ाई होती मार पड़ती, लड़ाई होती मार पड़ती, जब उन्होंने निशानी तलब की ना, जी अल्लाह हमें कोई निशानी दे, फरमाया इन आयत मुल्के ही अन यातियकुम ताबूत फीह सकीनतुम मिन रब्बिकुम, और तालूत के बादशाह होने की खुदाई निशानी ये है कि वो बरकतों वाला संदूक जिसमें तुम्हारे लिए सकीनत तसल्ली का सामान है, वो फरिश्ते उठाकर तुम्हारे पास ले आएंगे। जब वो बरकतों वाला संदूक आ जाएगा, समझ लेना तालूत को बादशाह अल्लाह ने बनाया है। अब मेरा सवाल ये है اگر کسی چیز سے برکت ملتی نہیں، اگر کسی چیز سے تبرک حاصل ہوتا نہیں، یہ قرآن میں یہ کیوں آ گیا؟ یہ قرآن کسی بریلوی نے لکھا ہے، کسی سنی نے لکھا ہے؟ یہ اللہ احکم الحاکمین کا کلام ہے. ہم وہ لوگ نہیں کہ پہلے کوئی نظریہ بنا لیں پھر ہم سوچیں کہ قرآن سے یہ بات کہلوانی کیسے. نہیں، ہم تو کہتے ہیں جو قرآن کہتا جائے گا ہمارا نظریہ وہ بنتا جائے گا. قرآن نے بتا دیا کہ اللہ تعالی کے ساتھ جن چیزوں کی نسبت ہوتی ہے وہاں سے رحمتیں بھی ملتی ہیں، وہاں سے برکتیں بھی ملتی ہیں. ایک اور آیت بھی سن لیجیے. وہ یوسف علیہ الصلوۃ والسلام کے پاس ہے، جب ان کے 10 بھائی پہنچے، ایک بھائی تو پہلے ہی پاس تھے حضرت بنیامین، اور جب یہ 10 آ گئے تو حضرت یوسف علیہ الصلوۃ والسلام نے فرمایا، اے تمہیں کچھ یاد ہے کہ تم نے یوسف کے ساتھ کیا سلوک کیا تھا، یا بھول چکے ہو سارے؟ یوسف علیہ السلام نے اس سٹائل میں بات کی تو سب چونک پڑے، انہوں کی میں پتہ لگ گیا. اب انہوں نے یوں غور سے دیکھنا شروع کر دیا، کہنے لگے کہیں آپ ہی تو یوسف نہیں ہو، تم ہی تو یوسف نہیں ہو. اتنا پہلانتا یوسف؟ فرمایا ہاں نہیں یوسف ہوں، یہ میرا بھائی، اللہ نے ہم پر کرم کیا ہے. اب یوسف علیہ الصلوۃ والسلام نے بھائیوں سے گھر کی باتیں شروع کر دی، پوچھا ابا جی کا کیا حال ہے؟ تو انہوں نے کہا جناب ابا جی نا آپ کی جدائی میں کے غم میں رو رو کر آنکھوں کا نور چلا گیا ہے، نبینا ہو چکے ہیں. اب قرآن کہتا ہے یوسف علیہ الصلوۃ والسلام نے ارشاد فرمایا، اذهبوا بقمیص هذا فالقوه على وجه ابی یات مسیلا، میرا یہ کرتا لے جاؤ، جا کے ابا جان کے چہرے پر ڈال دینا، ان کی آنکھوں کا نور واپس آ جائے گا. اب مصر سے وہ کرتا لے جانے والا جب نکلا نا، تو ادھر یعقوب علیہ الصلوۃ والسلام ارشاد فرمانے، اے پترو پوتریو انی لاجد ریح یوسف، اب مجھے اب تو یوسف کی خوشبو آ رہی ہے. پہلے ناک بند تھا، پہلے نہیں خوشبو آتی تھی، وہ آتی تھی لیکن اظہار کا حکم نہیں تھا. اب جب وہ چلا نا کرتا تو فرمایا انی لاجد ریح یوسف لولا ان تفندون، اور مجھے یوسف کی خوشبو آ رہی ہے. اچھا خیر، فلما ان جاء البشیر القاه على وجهه فارتد بصیرا، جب خوشخبری لانے والا آیا نا، اس نے حضرت یعقوب علیہ السلام کے چہرے انور پر کرتا ڈالا، اللہ نے آنکھوں کا نور عطا کر دیا. اب دیکھ لیجئے اس کرتے کو نسبت کس کے ساتھ ہے، حضرت یوسف علیہ السلام اللہ کے پیارے نبی کے ساتھ جس کرتے کو نسبت ہو جائے وہ آنکھوں کا نور دے دیتا ہے. تو اگر کسی اللہ کے ولی کے ساتھ ہمارا پیار کا تعلق ہو جائے، پیار والی نسبت ہو جائے، تو اللہ ہمارے دلوں کو بھی نور ایمان سے منور فرما سکتا ہے. اس لیے کہتے ہو بیٹو غافل نہ رہنا، کوئی اللہ والا ملے تو اس کے ساتھ اپنا تعلق قائم کر لو، دنیا میں بھی فائدہ ہوگا آخرت میں بھی فائدہ ہوگا. اچھا یہ کرتا کون سا تھا، کرتا کون سا تھا؟ بعض بزرگ فرماتے ہیں کہ جنتی کرتا تھا جو حضرت یوسف علیہ السلام کے پاس چلتا چلتا آیا تھا. لیکن مفتی شفیع صاحب نے حضرت سیدنا امام ربانی مجدد و منور الف ثانی حضرت شیخ احمد سرہندی فاروقی رحمت اللہ علیہ کے حوالے سے لکھا ہے، وہ کہتے ہیں حضرت مجدد الف ثانی کی تحقیق یہ ہے کہ حضرت یوسف علیہ السلام کا حسن و جمال اور ان کا وجود خود جنت ہی کی ایک چیز تھی، اس لیے ان کے جسم سے متصل ہونے والے ہر پردے میں یہ خاصیت ہو سکتی ہے. تفسیر مظہری کے حوالے سے لکھا ہے معرف القرآن جلد 5 صفحہ 130 پر. ان آیات مبارکہ سے کہ قرآن مجید کے کن ارشادات سے معلوم ہوا کہ نجدی سوچ درست نہیں، کہ خبردار یہاں سے برکت حاصل کرنا حرام ہے. اگر یوسف علیہ السلام کے جسم سے ٹچ ہونے والا کرتا آنکھوں کا نور دے سکتا ہے، اور تو غارِ حرا کے جو سنگریزے ہیں وہاں تو مصطفیٰ علیہ السلام کے قدم مبارک لگے ہیں. کوئی بندہ عقیدوں کے احترام کے ساتھ وہاں جائے تو اللہ تعالیٰ اسے ایمان کا فیض عطا فرماتا. جاؤ تاکہ تجربہ کر لینا، غارِ حرا پر جانے کے لیے کر لو فیض لینے کے لیے. جب چڑھنے لگو نا تو اس وقت اپنے دل کی حالت دیکھنا، جب ہو کے واپس آؤ گے نا پھر اپنی حالت دیکھنا، تمہیں زمین آسمان کا فرق محسوس ہوگا. کیوں؟ پہلے وہاں تک پہنچے نہیں تھے، اب وہاں پہنچے ہو جہاں جبریل اللہ کا قرآن مصطفیٰ علیہ السلام پر لے کر آیا تھا. اور واقعی اللہ والوں کے قرب کی وجہ سے، ان کی جگہوں کی وجہ سے اللہ تعالیٰ برکات نازل فرماتا ہے. مولا یا صلی و من آبادا علی حبیبک خیر الخلق